नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रेग्मी। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण लामो समयदेखि संघीय संसदको बैठक अवरूद्ध हुँदै आएको छ। संसद बैठक अवरूद्ध हुँदा कानून निर्माण ठप्प छ भने जनताको आवाज उठाउने थलो संसद दलहरूको स्वार्थको छायामा परेको छ। आफूहरूले कार्यवाही गरेका सांसदहरूलाई नेकपा एकीकृत समाजवादीका नामबाट मान्यता दिइएको भन्दै एमाले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसद चल्न दिएको छैन। यद्यपि सभामुखले भने सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संसदमा छलफल गर्न नपाइने प्रावधान कार्यान्वयन गर्न आफू पूर्णतः प्रतिबद्ध रहेको स्पष्ट पार्दै आउनु भएको छ। यही बीचमा संसद नियमित गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अध्यक्ष ओलीकै निवास बालकोटमा छलफल एवं भेटवार्ता भएपछि त्यसले सकारात्मक वातावरण बनाएको अध्यक्ष ओली स्वयंले बताउनु भएको छ। हिजो इलाममा संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै एमाले संसदीय दलका उपनेता सुभाष चन्द्र डेमुवाङले पनि प्रधानमन्त्री र आफ्ना अध्यक्षको भेटले संसद सञ्चालनका लागि सकारात्मक वातावरण बनाएको प्रतिक्रिया दिनुभएको छ। त्यस्तै एमाले यही बीचमा दशौं महाधिवेशन सम्पन्न गरी अहिले जिल्ला अधिवेशनहरू जारी राखेको छ। त्यसक्रममा विभिन्न जिल्लामा अधिवेशनहरू भइरहेका छन्। 40 बढ़ी जिल्लामा अधिवेशन मार्फत नयाँ नेतृत्व चयन सम्पन्न भइसकेको एमाले जनाएको छ। एमालेको आन्तरिक जीवन त्यसै गरी संसद गतिविधि संसद सञ्चालनका लागि भएका पहलहरूका अपेक्षित परिणामहरू लगायतका विषयमा आजको अन्तरसंवादमा हामी केन्द्रित हुनेछौं। कुराकानीमा हामीसँग हुनुहुन्छ एमाले उपमहासचिव प्रदीप कुमार गेवाली। गेवालीज्यू, स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद।
यहाँहरूकै पार्टी जीवनबाटै शुरू गरौं। यहाँहरूले दशौं महाधिवेशन पार्टीको सम्पन्न गर्नुभयो र अहिले जिल्ला तहमा जिल्ला अधिवेशनहरू भइरहेका छन्। 40 बढ़ी जिल्लामा यहाँहरूको नेतृत्व जिल्ला तहमा चयन भइसकेको छ। जिल्ला अधिवेशनहरू कसरी चलिरहेका छन्? जिल्ला सबै जिल्लाका परिणामहरू कहिलेसम्म आउनेछन्? जिल्ला अधिवेशन कहिले सम्पन्न गर्दै हुन्छ यहाँहरू?
पहिलो त हाम्रो पार्टीको आन्तरिक जीवनको बारेमा यहाँको सञ्चार माध्यम मार्फत केही कुरा राख्ने मौका दिनुभएकोमा यहाँलाई धन्यवाद दिन चाहन्छु। यहाँले भन्नुभए जस्तै हामीले अस्ति 23 गते एकै दिन देशका 63 जिल्लाहरूमा जिल्ला अधिवेशन उद्घाटन गरेका छौँ। हिमाली केही जिल्लाहरू र प्रदेश नम्बर 2 केही जिल्लाहरूमा चाहिँ विभिन्न कारणले मूलत मौसम र हल्कै प्राविधिक कारणले केही समयलाई तिनीहरूलाई अलिक पर सारिएको छ। 63 जिल्लामा अधिवेशन भएमध्ये 45 बढी जिल्लाको परिणाम आइसकेको छ। केही ठाउँमा मतदान हुँदैछ, केही ठाउँमा मतगणना हुँदैछ भनेदेखि केही ठाउँमा अधिवेशन हलले सहमतिका लागि अध्यक्ष मण्डललाई जिम्मा दिए अनुरूप अध्यक्ष मण्डलका साथीहरू नेतृत्वका साथीहरू चाहिँ सहमति जुटाउनका निम्ति प्रयासहरू गरिरहनु भएको अवस्था छ। समग्रमा यो अधिवेशनले जिल्ला तहमै एउटा पार्टीमा नयाँ रक्त सञ्चार सृजना गरेको छ र पार्टीलाई भावनात्मक रूपले एकताबद्ध बनाउन र संगठनात्मक रूपले क्रियाशील बनाउनको निम्ति यी अधिवेशनहरू निकै फलदायी भएका छन्।
यहाँले यसो भनिरहँदा यहाँको पार्टीभित्रको जुन 10 बुँदे भनिएकाहरू थिए उनीहरूले चाहिँ आफूलाई किनारा पारियो भन्ने खालका केही प्रतिक्रियाहरू पनि दिएका छन्। त्यसलाई यहाँहरूले भनौँ न नोटिसमा राख्नुभएको छ कि यी सामान्य प्रतिक्रियाहरू मात्रै हुन्?
होइन, यो सामान्य प्रतिक्रिया नै हो। अब कतिपय ठाउँमा हिजोदेखि नै संस्थापनमा रहनुभएका साथीहरूको बीचमा पनि प्रतिस्पर्धा भएको छ। अब प्रतिस्पर्धा भइसकेपछि एकजनाले जित्ने एकजना पराजित हुने त स्वाभाविक हुन्छ। त्यसो भएकोले यो पार्टीको आन्तरिक जीवनको एउटा स्वस्थ र नियमित प्रक्रिया हो। यसलाई कुनै निश्चित समूह अथवा हिजो को कहाँ उभिएको थियो भन्ने ढङ्गले विश्लेषण गर्नु जरुरी छैन। महाधिवेशनपछि ती सबै भनौँ न मनोविज्ञानहरू एकताबद्ध भएर एक ठाउँमा उभिएर पार्टी अगाडि बढेको अवस्था हो। अहिले चाहिँ कुनै पार्टीभित्र समूह पनि छैन र त्यो समूहको आधारमा अथवा हिजो को कहाँ उभिएको थियो भन्ने आधारमा कुनै पक्षधरता या आग्रह राख्ने स्थिति पनि छैन।
यहाँहरूको महाधिवेशनले जसरी पुनर्ताजकी गरिएको पार्टी संगठनलाई भनेर यहाँहरू भन्नुहुन्छ र अहिले तल्लो तहमा भन्नु न, तल्लो तहको त योभन्दा अगाडि पनि अधिवेशनहरू सम्पन्न भए गाउँदेखि पालिकाहरूसम्म, अब अहिले जिल्लाको अधिवेशनहरू चलिरहेको छ। यसले पार्टीका आगामी दिन कतातिर लैजान्छ? कसरी यहाँहरू अब के कुरामा केन्द्रित हुनुहुन्छ? यहाँहरूको अब यहाँले भने जस्तो 45 बढी जिल्लामा नेतृत्व आइसकेको छ, यसपछि यहाँहरूको चाहिँ ध्यान कतातिर केन्द्रित हुन्छ?
फोकस हामी मुख्यतया 2 कुरामा गर्दैछौँ। पहिलो, अब आउने वैशाखमा स्थानीय तह निर्वाचनको निम्ति निर्वाचन आयोगले प्रस्ताव गरिसकेको अवस्था छ। यद्यपि सरकारले अहिलेसम्म निर्णय गरेको छैन र कतै कतै आशंका छ सरकार स्थानीय चुनावलाई पर धकेल्न खोजिरहेको त होइन अथवा स्थानीय तहमा एक खालको रिक्तताको स्थिति सिर्जना गर्न खोजेको त होइन भन्ने आशंकाहरू पनि केही जन्मिएका छन्। निर्वाचन आयोगले प्रस्ताव गरेको झन्डै एक महिना हुन लाग्दाखेरि पनि सरकार अनिर्णित रहेको यो अवस्थाले केही आशंकाहरू निश्चय नै पैदा गरेका छन्। तर पनि म के चाहन्छु भनेदेखि त्यो स्थिति नहोला, त्यसो भएर हामीले पहिलो हाम्रो फोकस चाहिँ स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको हिजोको विजय यात्रालाई कायम राख्नु र त्यसलाई अझ उचाइमा पुर्याउनु। हिजो हामीले माओवादी कङ्ग्रेस गठबन्धनसँग लडेर स्थानीय तह निर्वाचनमा झन्डै 42% सिटमा विजय हासिल गरेका छौँ। हामी त्यसलाई बढाउन चाहन्छौँ, हामी बहुमत स्थानमा विजय हासिल गर्न चाहन्छौँ। त्यसो भएको हुनाले एउटा मुख्य फोकस चाहिँ स्थानीय तहको निर्वाचन हुनेछ। दोस्रो, सरकार परिवर्तनसँगै हिजो हाम्रो नेतृत्वमा रहेको सरकारले गरेका धेरै कामहरूलाई अहिले अवरोध गर्ने, तिनीहरूलाई उल्ट्याउने, सुरु गरिएका विकासका कामहरूलाई चाहिँ स्थगित गर्ने, रद्द गर्ने, बजेटहरू रोक्का गर्ने अत्यन्त प्रभावपूर्ण कामहरू तल तल हुन थालेका छन्। र राष्ट्रिय राजनीतिमा पनि राष्ट्रियताका प्रश्नमा जस्तो एउटै उदाहरण यहाँलाई दिउँ, यसबीचमा भारतीय पक्षले लिपुलेख जोड्ने बाटो निरन्तर बनाइरहेको, त्यसलाई अझ स्तरोन्नत गर्दै गरेको र त्यसमा का बारेमा भारतीय सञ्चार माध्यम र भारतीय नेतृत्वले बडो गर्वका साथ भन्दै गरेको हामीले सुनिरहेका छौँ, तर सरकार बिल्कुल मौनता साधिरहेको अवस्था छ। अरू थुप्रै प्रश्नहरू छन् जहाँ राष्ट्रियताका प्रश्नमा, लोकतन्त्रका प्रश्नमा, मुलुकको अर्थतन्त्र, धेरै कुराहरूमा मुलुक एकदम गलत बाटोतिर जान लागिरहेको छ। वर्तमान गठबन्धन सरकारले गलत दिशातिर धकेल्न खोजिरहेको छ। त्यसको प्रतिवाद र हिजका हामीले सुरु गरेका विकास निर्माण र सामाजिक न्यायका कामहरूलाई चाहिँ निरन्तरता दिने दोस्रो फोकस हुनेछ। पार्टीलाई सुदृढ बलियो बनाउने कुरा त स्वाभाविक रूपले भइ नै हाल्ने भयो।
उपमहासचिवज्यू, अब अलिकति केन्द्रीय राजनीतिमा जाउँ, राष्ट्रिय राजनीतिमा जाउँ। राष्ट्रिय राजनीतिमा संसद भनेको भनौँ न प्रतिपक्षीहरूको, त्यसमाथि पनि प्रमुख प्रतिपक्षीको क्षेत्र भनौँ न क्षेत्राधिकारभित्र मूल रूपमा प्रमुख प्रतिपक्षी दलले संसदमा आफ्नो भूमिका राख्ने, सरकारलाई दबाब दिने लगायतको भूमिका मार्फत लोकतन्त्रको अभ्यास हुने थलोका रूपमा संसदलाई लिइन्छ। तर यहाँहरूले नै लामो समयदेखि संसदलाई अवरूद्ध गरिरहनु भएको छ। यहाँहरूको अन्य भनौँ न अन्य स्वार्थहरू, राजनीतिक दलहरूका बीचका अन्य स्वार्थको शिकार भनौँ या छाया भनौँ संसद बनेको छ। संसद सञ्चालन गर्ने सन्दर्भमा सत्ता पक्षीय गठबन्धनका तर्फबाट विभिन्न पटक सर्वदलीय बैठकहरू आह्वान गरिए, यहाँहरू सहभागी हुनु भएन। त्यसै गरी प्रधानमन्त्रीका तर्फबाट पनि बैठकहरू आह्वान गरिए, सभामुखका तर्फबाट पनि बैठकहरू आह्वान गरिए, यहाँहरू सहभागी हुनु भएन। त्यहाँ कहीँ न कहीँ निराशाको वातावरण हुँदाहुँदै अहिले फेरि एउटा आशाको सञ्चार भएको छ कि प्रधानमन्त्री र यहाँको दलको अध्यक्षका बीचमा छलफल भएको छ। त्योभन्दा अगाडि सत्ता दलले बनाएको संयन्त्रका संयोजक रामचन्द्र पौडेलले पनि यहाँको अध्यक्षसँग भेटवार्ता गर्नुभएको थियो। के यसले केही सकारात्मक सन्देशहरू दिन्छ? अब
पहिलो कुरा, एउटा यहाँको विश्लेषण या यहाँको टिप्पणीमा मैले आफ्नो प्रतिक्रिया व्यक्त गर्न चाहन्छु। यो कुनै दलीय स्वार्थका निम्ति अथवा कम्तीमा पनि नेकपा एमालेका स्वार्थका निम्ति अहिले संसद अवरुद्ध भएको होइन। हामीले विशुद्ध मुलुकको संवैधानिक परिपाटी, मुलुकको लोकतन्त्र, लोकतान्त्रिक संरचना या यसका अभ्यासहरू र मुलुकको दलीय व्यवस्थाका मूल्य मान्यताहरूको रक्षाका निम्ति यी कुराहरू गरिरहेका छौँ। मैले यसो भनिरहँदा म तपाईँलाई पहिले पनि योभन्दा अगाडिको कुराकानीमा पनि भनेको छु, दोहोऱ्याएर भन्न चाहन्छु। साउन 3 गते प्रस्तावित प्रतिनिधिसभाको प्रस्तावित त्यसको चाहिँ पहिलो बैठक बस्यो। हाम्रा थुप्रै असहमतिहरू थिए सर्वोच्च अदालतका फैसलाका बारेमा र त्यसका विकृतिहरूले मुलुक कसरी गाँजिरो गएको छ त्यो त मैले बताइरहनु परेन। हाम्रा असहमतिका हाम्रा विरोधका बावजुद हामी संसदमा गयौँ, हामीले आफ्ना कुराहरू राख्यौँ र सिङ्गो साउन महिनाभरि संसद एकदमै स्मुथली चल्यो। भदौमा आइसके, भदौ 23 गते आइसकेपछि त्यहाँबाट संसद अवरुद्ध भएको छ। यो दुईटा घटनालाई तपाईँले हेर्नुपर्छ। मैले भन्न खोजेको कुरा के हो भनेदेखि संसद चल्नुपर्छ भन्ने कुरामा कुनै द्विविधा छैन, तर जब संसदको नेता सभामुख स्वयंले एउटा विभेदपूर्ण व्यवहार गर्नुहुन्छ वा आफै लोकतन्त्रको अभ्यासभन्दा बाहिर जानुहुन्छ, संविधानको अभ्यासभन्दा बाहिर जानुहुन्छ र एउटा दल विशेषलाई फुटाउने कुराको चाहिँ एउटा एक किसिमले कारक भन्नुहुन्छ, स्वाभाविक रूपले त्यसको प्रतिवाद हुन्छ। अहिले त्यही प्रतिवाद भइरहेको हो। राजनीतिक दलहरूलाई विभाजन गर्ने कुरामा एक किसिमले चाहिँ त्यसको कारक बन्दै जाने हो भने त्यहाँनिर व्यवस्था समाप्त हुन्छ। हाम्रो चिन्ता त्यहाँनिर हो। जहाँसम्म यस बिचमा भएका संवादका कुराहरू हुन्, अब त्योभन्दा अगाडिका कतिपय संवादहरूमा हामी सहभागी भएनौँ किनभने आफ्ना निश्चित अडानहरू छन्। तर पछिल्लो समय प्रधानमन्त्री र हाम्रो पार्टीका अध्यक्षको बिचमा भएको कुराकानीले निसन्देह केही नयाँ कुराको थालनी गरेको छ। अब आउने बैठक नै तुरुन्तै चलिहाल्छ त्यसको बारेमा त मैले यकिन गर्न सक्दिनँ, तर कम्तीमा पनि सरकारले बल्ल प्रतिपक्षलाई, नभए योभन्दा अगाडि त उहाँहरूले ह्याकुरले मिचेर जान सकिन्छ प्रतिपक्ष के हो र भन्ने ढङ्गले उहाँहरू अगाडि बढ्नुभयो, बजेट त्यसै गरी ल्याउनुभयो, अब थुप्रै कुराहरू त्यसै गरी ल्याउनुभयो। कहिले पनि प्रतिपक्षका भनाइहरूलाई यति सिरियसली उठाइएका भनाइहरूलाई उहाँहरूले सुन्नु भएको थिएन। पछिल्लो समय सरकारका प्रमुख स्वयं प्रधानमन्त्री स्वयं अग्रसर भएको हुनाले बल्ल अलिकति उहाँहरूलाई यो विषयलाई गम्भीरतापूर्वक लिनुभएको कि भन्ने लागेको छ। यो सुरुवात हो, सकारात्मक छ, यसलाई निस्कमा पुर्याउनुपर्छ। त्यहाँ भएका कतिपय कुराकानीहरूको व्यवहारमा चाहिँ कार्यान्वयन हामीले हेरिरहेका छौँ, प्रतीक्षा गरिरहेका छौँ।
उपमहासचिवज्यू, जस्तो अब संसदको सन्दर्भमा, संसद सञ्चालनकै सन्दर्भमा यहाँले भन्नुभएका कुराहरू यहाँका मत हुन् र यहाँको मतलाई प्रतिक्रिया दिनेहरूको मत पनि म एकचोटि भन्न चाहन्छु। फेरि दुई दुई पटक संसद भंग गर्ने पार्टी मूल रूपमा संसदसँग कहीँ न कहीँ सहमत छैन, ऊ संसद सञ्चालन गर्न चाहँदैन, अहिले पनि संसदलाई ऊ बन्दकै बनाउन चाहन्छ भनेर यहाँ बाहेकका दलहरू पनि त भनिरहेका छन् नि त।
त्यो प्रश्न त सबभन्दा पहिले कांग्रेसलाई गर्नुपर्ने होला। नेपालमा प्रदेशसभा विघटनको शुरूआत कसले गर्यो, कतिचोटि गर्नुभयो, वर्तमान प्रधानमन्त्रीले कतिचोटि गर्नुभयो, उहाँले 59 साल जेठमा प्रदेशसभा विघटन गर्दा मुलुकको लोकतन्त्र कहाँ पुग्यो? यदि त्यो ढङ्गले जाने हो भनेदेखि बहस जसरी पनि गर्न सकिन्छ, अन्यथा प्रमाणित भइसक्यो कि वास्तवमा संसद अकर्मण्य छ, संसदलाई अकर्मण्य बनाउन कतिपय नेताहरूले चाहिँ भूमिका खेलिरहनु भएको छ। यसको एउटा मूल कारण के हो भनेदेखि म फेरि पनि यहाँलाई दोहोऱ्याउँछु, हिजो साबिक नेकपा एमाले र साबिक नेकपा माओवादी केन्द्रले हामीले गठबन्धन बनाएर चुनावमा गयौँ। गठबन्धनलाई बहुमत दिनुहोस्, वामपन्थीहरूलाई बहुमत दिनुहोस्, हामीले मुलुकलाई स्थायित्व र समृद्धि दिन्छौँ भनेर हामीले अपिल गर्यौँ। हाम्रो त्यो अपिललाई जनताले विश्वास गर्नुभयो र हामीले त्यो मत प्राप्त गर्यौँ। त्यो गठबन्धन अथवा जसलाई पछि हामीले पार्टी एकतामा रूपान्तरित गरेका थियौँ, त्यो एकता अगाडि बढ्न सकेन। एकता अगाडि बढ्न नसकिसकेपछि स्वाभाविक रूपले त्यो जनमत खण्डित भयो, जनताले दिएको जनादेश खण्डित भयो। हामीले त्यो खण्डित भएको जनादेशलाई फेरि पुनस्थापित गर्न खोजेका हौँ। यति सहज र स्वाभाविक विषयलाई जुन ढङ्गले चाहिँ बत्रगोल बनाइयो, जुन ढङ्गले एउटा गलत व्याख्या गरियो, अपव्याख्या गरियो, त्यसका दुष्परिणामहरू अहिले हामीले भोगिरहेका छौँ। सर्वोच्च अदालतभित्र जे एक किसिमले चाहिँ एउटा नाटक मञ्चन भइरहेको छ, जुन ढङ्गको एउटा विकृत अभ्यासहरू त्यहाँ हामीले देखिरहेका छौँ, यी सबैको परिणाम त वास्तवमा भन्नुहुन्छ भनेदेखि स्वाभाविक रूपले जनताको बिचमा जान नदिनुको परिणाम हो। त्यस कारणले यसलाई नेकपा एमालेको संसदप्रतिको निष्ठामाथि प्रश्न उठाउनेहरू ती मान्छेहरूले उठाइरहेको देख्दा हामीलाई हाँसो पनि लाग्छ, जो या त लामो समयसम्म हिजो राजाको निरङ्कुश तन्त्रको छत्रछारीमा थिए, या जसको विश्वास लोकतन्त्रप्रति होइन, बाध्यतावश लोकतन्त्रमा चाहिँ समेटिन आइपुगेका हुन्, त्यस्ता पात्रहरूले गरेका टिप्पणीहरूको बारेमा धेरै त्यसलाई गम्भीरतापूर्वक लिनुपर्छ भन्ने म ठान्दिनँ।
आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निरन्तर अवरोध गरिएका कारण लामो समयदेखि संसद बैठक अवरूद्ध हुँदै आएको छ। यसैबीचमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली बीच छलफल भएको छ। त्यो छलफलले केही सकारात्मक वातावरण बनाएको सत्तापक्ष र प्रतिपक्ष दुवैको धारणा छ। यसबीचमा अब यो समस्यालाई कसरी समाधान गरिनेछ भन्ने विषय र एमालेको आन्तरिक जीवनका विषयमा कुराकानी गरिरहेका छौं। हामीसँग हुनुहुन्छ एमाले उपमहासचिव प्रदीप कुमार गेवाली। गेवालीज्यू, अब फेरि पनि अब प्रधानमन्त्री र यहाँको पार्टीका अध्यक्ष बीचमा भएको छलफलले दिन सक्ने सकारात्मक चाहिँ भनौँ न प्रतिक्रियाहरू परिणामहरूका बारेमा अलिकति छलफल गरौं। अब कसरी अगाडि बढ्छ? यहाँले भन्नुभयो संसदप्रतिको यहाँको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो, यहाँहरूले यस अघि पनि संसदप्रतिको प्रतिबद्धता व्यवहार त प्रमाणित गर्दै आउनु भएको छ। लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा यहाँहरू र अहिलेको प्रमुख सत्तापक्ष कांग्रेस सँगसँगै पनि छ, यहाँहरू प्रतिस्पर्धा पनि गरिरहनु भएको छ, त्यसकारणले त्यो विषयमा त्यति धेरै प्रश्नहरू उठाउनु जरुरी छैन। यद्यपि जुन अहिलेको घटनाहरू देखिएको छ, यी घटनाहरूका बारेमा संशयहरू आशंकाहरू त पक्कै पनि व्यक्त हुन्छन्, भइ नै रहेका छन्, र यदि चाहिँ संसद सञ्चालन हुन सकेन भने त्यसको प्रमुख दोष अहिलेको प्रमुख सत्तापक्ष र यहाँहरूका माथि लाग्ने नै छ। यद्यपि जुन यो पछिल्लो सकारात्मक चाहिँ परिणामहरू तर्फको जुन यात्रा छ, अब यो कसरी अगाडि बढ्ला अथवा बढ्नुपर्छ?
मैले अघि पनि भने, अब पहिलो त दुईजना नेताहरूले एकान्त वार्ता गर्नु हो वान अन वान, त्यसको धेरै कुराहरू दुवैजनाले खोल्नु भएको छैन। अब नेताहरूको बिचमा भएका कुराकानीहरूको समग्र विस्तृत विवरण सार्वजनिक भइन सकेकोले मैले त्यसमा धेरै टिप्पणी गर्न चाहन्न, तर दुवै पक्षले दिएको प्रतिक्रियाको आधारमा छलफल सकारात्मक भयो भन्ने जुन दुवै तर्फबाट चाहिँ प्रतिक्रिया आएको छ त्यसको आधारमा केही अनुमान गर्न सकिन्छ। अब ढिलो चाँडो मुलुक निर्वाचनमा नगइकन सुखै छैन। हामीले ताजा जनादेशको पक्षमा धेरै अगाडिदेखि कुरा उठाउँदै आएका छौँ। ती विषयहरू अब ढिलै भए पनि त्यो ठाउँमा नगइकन अर्को उपाय छैन, नम्बर एक। दोस्रो, मुलुकको संरचनामा, मुलुकका समग्र संरचनामा केही गम्भीर समस्याहरू देखा परेका छन्। अब सरकारको बारेमा हाम्रा आफ्ना प्रतिक्रियाहरू छन्। यो गठबन्धन सरकार वास्तवमा जनादेशबाट होइन, अदालतको एउटा आदेशबाट, अदालतको एउटा संविधानको अपव्याख्याबाट आयो। त्यही कारणले यसका कतिपय नैतिक र वैधानिक उसका चाहिँ सामर्थ्यहरू एकदमै कमजोर छन्। सरकार जस्तो छैन। अब न्यायालय लामो समयदेखि चाहिँ एक किसिमले सङ्कटमा छ, संसद चलिरहेको छैन, राज्यका तिनै अङ्गहरू सङ्कटमा भएको स्थितिभित्र मुलुकमा गम्भीर समस्याहरू आइलाग्न सक्छ। त्यस भएर दुईजना नेताहरूले खालि संसद अवरुद्ध संसद खुलाउने प्रश्नमा मात्रै होइन, समग्र लोकतन्त्रमाथि आइरहेका यी चुनौतीहरूको बारेमा पनि छलफल गर्नुभएको सहज अनुमान गर्न सकिन्छ। दोस्रो, पछिल्लो समय मुलुकको अर्थतन्त्रमा समेत केही सङ्कटहरू देखा पर्न थालेका छन्। बैङ्कहरूमा तरलताको अभाव, व्यापार घाटा निरन्तर चुनिँदै जाने स्थिति लगायतका कैयौँ प्रश्नहरूले गर्दा, र फेरि कोभिडको नयाँ लहर पनि आउन थालेको छ, यी सबै कुराहरूले गर्दा यो सङ्कटग्रस्त अर्थतन्त्रको रक्षाका प्रश्नहरू छन्। मुलुकका बाह्य सम्बन्धहरूमा गम्भीर खलबलाट सुरु भएको छ। भारतीय पक्षले निरन्तर अब संवादबाट नेपालका भूभागहरू फिर्ता गर्ने भन्दा पनि ती ठाउँमा जबरजस्ती आफ्नो पकडलाई बलियो बनाउने गरी ऊ अगाडि बढेको देखिन्छ। एनसिसीको विषयले नेपाल र अमेरिकाको बीचमा अलिकति अविश्वास जस्तो देखा परेको छ भनेदेखि नेपाल सरकारले एकतर्फी ढङ्गले बनाएको कार्यदल, हुम्लामा सीमा मिचियो भन्ने नाउँमा बनाइएको कार्यदलले चीनसँगको सम्बन्धमा पनि कता कता चिसोपन बढ्दै गएको म देख्छु। यसरी हेर्दा हाम्रा बाह्य सम्बन्धहरू, हाम्रो मुलुकको अर्थतन्त्र र राज्यका तिनै अङ्गहरूमा उत्पन्न हुन थालेका सङ्कटका यी समग्र आयामको बारेमा दुईटा नेताहरूले कुराकानी गर्नुभएको छ। नेकपा एमाले र नेपाली काङ्ग्रेस देशका प्रमुख राजनीतिक दलहरू हुन्। यिनीहरू लोकतन्त्रका मुख्य हिस्साहरू हुन् र अरू कतिपय दलहरू पछाडि जन्मिए, लोकतन्त्र आएपछि जन्मिए या कतिपय फरक प्रसङ्गमा जन्मिए, तर यिनीहरू राणा शासनदेखि नै लोकतन्त्रको निम्ति लड्दै आएका, निरपुषतन्त्रको विरुद्ध लड्दै आएका हुनाले यी दुईटा दलको बीचको मुख्य प्रतिस्पर्धा पनि छ, तर सँगसँगै मुख्य मुख्य प्रश्नहरूमा चाहिँ अन्डरस्ट्यान्डिङका साथ अगाडि बढ्नुपर्छ भन्ने त्यो केन्द्रीय प्रश्नमा रहेर छलफल भएको छ। मलाई आशा छ त्यो छलफलले सकारात्मक परिणाम दिनेछ।
यहाँले भन्नु खोज्नु भएको कुरामा अझै म अलिकति भित्र जान चाहे। जस्तो मूल रूपमा अहिले प्रश्न उठिरहेको छ एमसिसीको सन्दर्भ, र यहाँले अहिले भारत र चीनको सन्दर्भ पनि त्योसँगै जोड्नुभयो, र अर्को एउटा महत्वपूर्ण सन्दर्भ चाहिँ यहाँको अध्यक्षले हिजो मात्रै पनि पूर्व पहाड़ जिल्लामा गएर एउटा भनाइ राख्नु भएको छ कि निर्वाचनको प्रतिबद्धता हामीले सरकारसँग खोजिरहेका छौं, कहीँ न कहीँ निर्वाचन नगर्ने हो कि भन्ने आशंका हामीलाई छ। निर्वाचनको प्रतिबद्धताको सन्दर्भ उहाँले उठाइरहँदाखेरि के यो संसद अवरोधको प्रश्न त्यहाँ पनि छ? त्यो त्यसको पेरिफेरीमा पनि यसको कहीँ न कहीँ निदान खोज्न सकिन्छ अथवा खोजिरहनु भएको छ यहाँहरूले?
तीन चारवटा कुराहरू। अब मैले स्थानीय तहको निर्वाचनको सन्दर्भमा हिजो अध्यक्षले भन्नुभएको विषय के हो भनेदेखि, जस्तो हाम्रो संविधान र प्रचलित कानूनले कहीं कतै पनि हाम्रो स्थानीय तह रिक्त हुने कुराको परिकल्पना गर्दैन। प्रदेश सभा विघटन हुनसक्छ समय अगावै, प्रदेश सभा विघटन हुनसक्छ, तर स्थानीय हाम्रा स्थानीय तहहरू 5 वर्षका लागि फिक्स टर्मका लागि गठन गरिएका हुन् र हाम्रो कानूनले चाहिँ त्यो चुनाव भएको 2 महिना अगाडि नै निर्वाचन प्रक्रिया सुरु गरिसक्नुपर्छ भन्छ। त्यस हिसाबले पहिलो चरणको निर्वाचन चाहिँ वैशाखमा भएको थियो। त्यस हिसाबले वास्तवमा फागुनमा स्थानीय तहको निर्वाचन प्रारम्भ हुनुपर्ने हो। यदि दोस्रो चरणको भन्ने हो भने पनि असारमा भएको थियो, वैशाखमा चाहिँ स्थानीय तहको निर्वाचन हुनै पर्ने हो। अब निर्वाचन आयोगले सामान्यतया चुनावको लागि 120 दिन को तयारीको समय चाहिन्छ भन्छ जुन घड्किसकेको छ। तर अहिलेसम्म पनि सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्ने गरी निर्वाचन आयोगसँग समन्वय नगरेको हुनाले आशंका पैदा भएको छ।
हामीसँग समय थोरै छ, तर प्रश्नको अलि जवाफ मैले खोजिरहेको छु। जस्तो अब यो संसदको जुन अवरोध छ, यसमा अरू अरू प्रश्नहरू पनि जोडिएर आएका देखिए कि मैले भनेको यी सबै प्रश्न
मुलुकका समग्र राजनीतिसँग राजनीतिक प्रश्नहरूसँग जोडिएका छन्। यदि ती विषयहरूमा एउटा उच्च स्तरको समझदारी बन्छ भनेदेखि चाहिँ संसद चल्ने वातावरण सिर्जना हुन सक्छ।
भनेको चाहिँ अहिले जसरी यहाँहरू चाहिँ भनौँ न यहाँहरूबाट छुट्टिएर गएको एकीकृत समाजवादी पार्टी को सन्दर्भ र सभामुखको सन्दर्भमा अहिलेसम्म प्रश्न उठाउँदै हुनुहुन्थ्यो, त्यो प्रश्नबाट यहाँहरू अलिकति केही फरक हिसाबले जानुभयो।
त्यसबारेमा हाम्रा मान्यताहरू एकदमै अविचलित छन्। सभामुखले गल्ती गर्नुभएकै छ, उहाँले सार्वजनिक रूपमा क्षमा याचना गर्नै पर्छ र दलले गरेको कारवाहीलाई मान्यता नदिने यो पद्धति बसालियो भनेदेखि मुलुकमा दलीय व्यवस्था रहँदैन।
यद्यपि अहिलेको प्रश्न यी यहाँहरूका जुन चार पाँचवटा जुन यहाँकै शब्दमा भनौँ चार पाँचवटा जुन प्रश्नहरू छन् ती प्रश्नहरूमा यदि समाधान खोजियो भने हामी छिटै संसद सञ्चालन भएको देख्न पाउँछौँ।
मैले भन्न खोजेको कुरा के भने यी समग्रमा बसेर छलफल गरौँ र एउटा समग्रमा निकास खोजौँ। संसद अवरोध र मुलुकका समस्याहरूको समग्र समस्याको एउटा एउटा पार्ट मात्रै हो, सानो आइसबर्ग भन्छ नि।
भनेपछि एमसिसीदेखि निर्वाचनसम्मका विषय सहमतिमा आएर
संकट बढ़िरहेको छ। राज्यका तीनै अङ्गहरू जुन ढंगले चाहिँ संकटग्रस्त हुँदैछन्, अर्थतन्त्र जसरी एकदमै अप्ठ्यारोमा पर्दैछ र यसले समग्र लोकतन्त्रलाई नै जसरी प्रभाव पारेको छ, यी समग्र विषयहरूमा गम्भीरतापूर्वक छलफल गरेर मुख्य दलको दुईटा दलहरूको बीचमा एउटा उच्च स्तरको समझदारी बनाएर अगाडि बढ़ौं भन्ने हाम्रो बनाइयो।
उपमहासचिव, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद यहाँलाई पनि।
उहाँ हुनुहुन्थ्यो एमाले उपमहासचिव प्रदीप कुमार गेवाली, अन्तरसम्वादमा कुराकानी गर्नुहुँदै। अन्तरसम्वादको निर्धारित समय सकिएको छ। प्राविधिक मित्र काशीराम आचार्य सहित सन्तोष रेग्मी बिदा हुन्छु। अवस्था नमस्कार।